समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तर्सम्वादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, कोविड 19ले नेपाली जनजीवन अत्यन्त जोखिममा परेको छ। संक्रमणको बढ़दो संख्याले सरकार र नागरिक सबैलाई संवेदनशील बनाउँदै लगेको छ। औपचारिक खोप उपलब्ध नहुन्जेलका लागि अबका केही महिनाहरू हामीले उत्तिकै स्वास्थ्य सतर्कता अप्नाउनु पर्नेछ। विश्वभरि नै फरक फरक ढंगले आर्थिक, सामाजिक एवं राजनैतिक वृत्तमा कोविड 19ले उतार चढ़ाव ल्याइरहेको छ। यद्यपि अन्तर्राष्ट्रिय आवागमन अझै सहज हुन सकेको छैन। नेपालमा पनि कोविड कालमै केही अन्तर्राष्ट्रिय चासोका मामिलाले चर्चा परिचर्चा बटुलेको छ। चाहे भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमणले होस् या जासूसी संस्था रका प्रमुखको विशेष आगमनले त्यसको वास्तविकतासम्म पुग्न र सही सूचना लिन हामी त्यतिकै उद्यत कोरोना संक्रमणका विषयमा विषम परिस्थितिमा पनि नेपाल र बाह्य विश्वसँगको हाम्रो सम्बन्ध के कसरी अघि बढ़िरहेको छ त यस सम्बन्धमा आजको अन्तर्संवादमा हामी चर्चा गर्नेछौ। हामीसँग हुनुहुन्छ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराई। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। राजन, नमस्कार, स्वागत छ रेडियो नेपालको अन्तर्संवादमा।
धन्यवाद।
अब केही विषयहरू आम सरोकारका विषयहरू रहेका छन्, त्यसबारेमा पनि हामी क्रमशः कुराकानी गर्दै जाउँला। सबभन्दा पहिले त पछिल्लो समय छिमेकी राष्ट्र भारतबाट आएका पाहुनाहरूको नेपाल भ्रमणको सन्दर्भलाई लिएर आम सर्वसाधारणमा जुन जिज्ञासा छ, स्थल सेनाध्यक्ष नरवणेको भ्रमण हिजो सम्पन्न भएको छ, त्योभन्दा अगाडि पनि कूटनीतिक तवरबाट भ्रमणहरू भएका छन्, हामी कुन अवस्थामा छौं? एउटा संवादहीनताको अवस्था तोडिएर विस्तारै सहजीकरणतर्फ अगाडि बढ़ेको भन्न सकिन्छ यो अवस्थामा?
नेपाल र भारतका बीचमा हामीले यो बीचमा असहमतिका बीचमा पनि सहमतिका कामहरू लगातार गर्दै आइरहेका छौँ। एउटा हामीले बुझ्नुपर्ने विषय यो छ, हाम्रा बीचमा सीमाका विषयमा रहेको असहमति र त्यसका लागि गर्नुपर्ने वार्ताका विषयमा हाम्रो असहमति छ। तर बाँकी विषयहरू जुन हाम्रा त नेपाल भारत सम्बन्ध त बहुआयामिक सम्बन्ध हो, विभिन्न आयामहरूका मतलब चाहिँ द्विपक्षीय कामहरू छन्, द्विपक्षीय संयन्त्रहरू छन्, हाम्रो व्यापार चलिरहेको छ, हाम्रो पारवहनको सुविधा हामीले भारत हुँदै प्राप्त तेस्रो मुलुकसँग गर्ने सुविधा प्राप्त गरिरहेका छौँ, त्यसबीचमा कुनै डिस्टर्ब आएको छैन, भारतीय सहयोगमा नेपालमा सञ्चालित थुप्रै आयोजनाहरूले निरन्तरता आफ्नो कामलाई निरन्तरता दिइरहेका छन्, त्यस्तै भारतीय लगानी नेपालमा भित्रिरहेको छ, अब सीमा खुला छ, सीमामा आवत जावतमा कुनै रोकावट भएको छैन, कोभिडको कारण बाहेक अथवा कोरोना भाइरसको कारणले केही बेलामा मतलब चाहिँ नियन्त्रण गरिए पनि बाँकी काम चाहिँ भइरहेको छ। त्यस हिसाबले भन्नुहुन्छ भने यो निरन्तर र रेगुलर कामहरू जुन हुने कुरा हो त्यो भइरहेको छ। जहाँसम्म सीमाको विषयमा हाम्रो असहमति हो, उहाँहरूले एकपक्षीय रूपमा नक्सा पास नक्सा जारी गरिसकेपछि हामीले त्यसमा असहमति जारेर वार्ताद्वारा टुङ्ग्यौँ भन्ने हाम्रो अडान छ। त्यो अडानलाई हामीले निरन्तरता दिइरहेका छौँ र त्यो अडानमा अहिलेका भ्रमणहरूले तात्विक असर पार्ने कुरा पनि भएन, किनभने त्यो हाम्रो आन्तरिक अडान हो, हाम्रो हामीसित रहेको तथ्य प्रमाण हिजका सन्धि सम्झौताका आधारमा रहेका प्रमाणहरू हुन्। अब अहिले तपाईँले जुन पछिल्ला दुईवटा भ्रमणलाई लिएर मतलब चाहिँ विषयलाई जोड्नु भएको छ, यो भ्रमणले त्यो सीमाको विषयलाई अगाडि लगायत सम्पूर्ण नेपाल भारतका समस्याका विषयहरूलाई समेत ध्यानमा राखेर वार्ता गरेर समस्या टुङ्ग्याउनुपर्छ भन्ने हाम्रो अडानका लागि त्यो वातावरण बनाउने तर्फ केही हदसम्म सकारात्मक भूमिका खेल्न सक्छ भन्ने मलाई लाग्छ।
अब पछिल्लो भारतीय स्थल सेनाध्यक्षको भ्रमण एउटा औपचारिकता पनि थियो एक प्रकारले, र यो नेपाल र भारत बीच यसरी सेना प्रमुखहरूलाई मानार्थ पदवीहरू दिने यो परम्परा चाहिँ विश्वमै एउटा उत्कृष्ट परम्परा हो, अरू देशहरूको बीचमा चाहिँ यस्तो परम्परा छैन भनेर पनि यसलाई अर्थाइएको छ। सैनिक मामिला भएको र सैनिक प्रधान सेनापतिको निमन्त्रणामा चाहिँ भारतीय स्थल सेनाध्यक्ष आएर आफ्नो दुई दिवसीय तीन दिवसीय भ्रमण सम्पन्न गरेर जानुभयो, तर त्योभन्दा अगाडि रका प्रमुखको जुन नेपाल भ्रमण भयो त्यो भ्रमण चाहिँ अलिकति कूटनैतिक मर्यादा त्यहाँ पुगेन कि, अथवा के कस्ता विषयहरू सामान्य प्रधानमन्त्रीज्यूसँग छलफल भयो भन्ने कुरा प्रष्ट आम जनमानसमा सुसूचित हामीले गर्न सकेनौ कि भन्ने आम जिज्ञासा छ। के उपलब्धि भयो र के उद्देश्यले चाहिँ रका प्रमुखको नेपाल भ्रमण भएको थियो?
तपाईलाई पहिलो चाहिँ तपाईले भने जस्तै यो नियमित परम्परागत कुरा हो, यो हाम्रो विशिष्ट अवस्था हो दुईटा मुलुकका बीचमा। त्यसो हुनाले आउनुभयो, उहाँले आफ्नो मानार्थ लिनु थियो, लिनुभयो, शिष्टाचार भेट गर्नुभयो, त्यसपछि उहाँ फर्केर जानुभएको छ। यसलाई त्यही रूपमा बुझौँ, दुईटा सेनाको बीच प्रमुखको बीचमा वार्ता भएको छ, उहाँहरूको बीचमा छलफल भएको छ, त्यसले एकले अर्कालाई बुझ्ने मामलामा उहाँहरूको सहयोग पुगेको छ भन्ने हिसाबले बुझौँ त्यसलाई। तपाईँले अहिले यो अगाडिको भ्रमणलाई लिएर यो विषय उठाउनु भएको छ, यसमा धेरै कुराहरू बाहिर आइसकेका छन्। मैले धेरै भन्नुपर्ने कुरा र जिज्ञासा अब त्यस्तो बाँकी रहे जस्तो लाग्दैन। त्यो भ्रमण नितान्त मतलब चाहिँ भारतीय प्रधानमन्त्रीको सन्देश बोकेर भारतीय सरकारको निर्णयमा यता अनुमति लिएर भारतीय दूतावासबाट परराष्ट्र मन्त्रालयसँग अनुमति लिएर अनि गरिएको भ्रमण थियो। उहाँले आउने कुरा र सँगै आइसकेपछि प्रधानमन्त्रीलाई उतापट्टिको प्रधानमन्त्रीको सन्देश छ, शिष्टाचार भेट भाउँ भनेपछि प्रधानमन्त्री शिष्टाचार भेट दिनुभएको हो। त्यो भेटमा हाम्रो स्पष्ट उताबाट भारतबाट जे सन्देश आयो त्यसको प्रधानमन्त्रीले हाम्रो सरकारको अडान, प्रधानमन्त्रीको अडान जे हो त्यसका आधारमा उहाँले आफ्नो सन्देश प्रवाह गर्नुभएको छ। त्यसमा उहाँहरूले नेपाल भारत सम्बन्ध राम्रो बनाउने कुरा गर्नुभएको छ, समस्याहरूलाई वार्ताद्वारा टुङ्ग्याएर अगाडि जाउँ भन्नुभएको छ, तर सँगै अब समस्या टुङ्ग्याएर नेपाल भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउँ भन्ने उहाँहरूको जुन भनाइरहेको छ, त्यही भनाइमा हाम्रो पनि, हामी नेपाल भारत सम्बन्ध वर्तमान सरकार प्रधानमन्त्री पनि राम्रो बनाउन चाहनुहुन्छ, राम्रो होस् भन्ने चाहन्छौँ। हामी दुईटा स्वतन्त्र र सार्वभौम सत्ता सम्पन्न मुलुक हौ, हाम्रो विदेश नीति स्वतन्त्र छ, हाम्रो विदेश नीति कतै पनि मतलब चाहिँ कुनै पनि सैन्य र राजनीतिक गठजोडमा एलायन्स हुन सक्दैन, र हामी हाम्रो आफ्नो आन्तरिक मामलाका बारेमा अरू कसैले हस्तक्षेप गरेको चाहँदै सहँदैनौँ, र हाम्रा आन्तरिक मामलाहरू निर्णय गर्ने हाम्रो अधिकार हो, र हाम्रो भूभाग अहिले हामीले जुन दावी गरिरहेका छौँ सीमाको विषयमा, यो हाम्रो ऐतिहासिक तथ्य प्रमाणका आधारमा सुगौली सन्धि नेपाल र भारत त्यतिखेरको ब्रिटिस इन्डियाका बिचमा भएको सुगौली सन्धि जति नेपालको आजको साइज है आजको भौगोलिक अवस्था निर्धारण गर्यो मूलत, र यो मूलत निर्धारण गरेकै सन्दर्भसित जोडिएको हो। समयक्रममा भारतीय सेना आएर त्यहाँ रह्यो, त्यो अहिले हटेर जानुपर्छ र त्यो भाग नेपाललाई फिर्ता दिनुपर्छ, त्यसलाई वार्ताद्वारा टुङ्ग्याउँ भनेर प्रधानमन्त्रीको जे अडान उहाँले पार्लियामेन्टमा राख्नु भएको छ, जे उहाँले सार्वजनिकरण गर्नुभएको छ, त्यही कुरा यो समाधान भएपछि नेपाल भारत सम्बन्धलाई नयाँ उचाइका साथ अगाडि लिएर जान सकिन्छ। यो कुरा मेरो चाहिँ प्रधानमन्त्री मोदीलाई तपाईँले लगिदिनुहोस् भनेर उहाँले त्यसको जवाबमा भन्नुभएको छ। त्यसो हुनाले यसलाई अनावश्यक मतलब चाहिँ प्रचार गरेर हामी अनावश्यक मतलब चाहिँ अब हिजोदेखि प्रधानमन्त्रीले दिइरहेका अडानहरू, हिजोदेखि यो सरकारले दिइरहेका राष्ट्रियताका मामलामा दिइरहेका अडानहरूलाई सबै बिर्सिँदै गरी जुन किसिमको एउटा दुष्प्रचार गर्न खोजिएको छ त्यो आफैमा गलत छ, किनभने यो सरकार बनेदेखि यता राष्ट्रियताका मुद्दाहरू, यो सरकार अहिले मात्रै होइन योभन्दा अघिल्लो कालमा प्रधानमन्त्री हुँदा पनि केपी ओलीले धेरै राष्ट्रियताका मामलामा अडानहरू राख्नुभएको छ। विगतका कुनै प्रधानमन्त्री कुनै सरकारले भन्दा राम्रो किसिमका राष्ट्रिय हितका मामलामा, चाहे त्यो तपाईँको नाकाबन्दीका विरुद्धमा उभिने कुरा होस्, चाहे भारतसित गरिएका 10 मुद्दे सम्झौता पार्वन तथा यातायात सन्धिदेखि अन्य 10 मुद्दाका सन्धिहरू हुन्, चाहे मतलब चाहिँ पछिल्लो कालमा हामीले हाम्रा आन्तरिक अरू मामलामा लिइरहेका अडान हुन् र सीमाकै विषयमा पनि, यी सबै कुराले के देखाउँछ भन्दाखेरि लामो समयदेखि हामी त्यो बाटोतर्फ यो सरकार प्रधानमन्त्री अगाडि बढिरहेको छ, यसमा कतै तलमाथि हुने स्थिति छैन, हुनु हुँदैन यो यति संवेदनशील विषयमा, तर भेटघाट कुराकानी त्यो पनि प्रधानमन्त्रीको सन्देश लिएर आइसक्यौँ भनेपछि यो संसारभरको चरण हो, त्यो दिनुपर्छ, त्यही किसिमको भेटघाट भएको छ, प्रक्रिया पुर्याएर भेटघाट भएको छ, यसलाई ठुलो विषय बनाएर अनि प्रमुख विषय जुन अर्काको बाह्य हस्तक्षेप अनि हाम्रो सीमामा हाम्रो राष्ट्रिय एकता जुन प्रदर्शन भएको छ त्यस्ता कुरालाई कमजोर तुल्याउने प्रकारले नै त्यसलाई कमजोर तुल्याउने प्रवृत्तिलाई हामीले निरुत्साहित गर्नुपर्छ भन्ने लाग्छ।
हजुर, अब यस प्रकार भएका यी सदाशयपूर्ण भ्रमणको अब परिणाम आगामी दिनमा जुन संवादहीनता थियो त्यो संवादहीनता चाहिँ तोडिएर अब फेरि दुवै पक्षहरू चाहिँ एउटा फर्मल ट्र्याकमा बसेर छलफल गर्ने, वार्ता गर्ने, विभिन्न सचिव स्तरमा मन्त्री स्तरीय, विदेश मन्त्री स्तरीय अथवा प्रधानमन्त्री स्तरीय वार्ता हुने ढोका चाहिँ अब खुलेको हो भन्न सकिन्छ?
त्यसलाई निष्कर्षमै नभनौँ, त्यो तर्फ उन्मुख भएको छ भनौँ, किनभने वातावरण बनाउनका लागि त्यसतर्फ यस्ता संवाद र मतलब चाहिँ सन्देश आदान प्रदानले सहयोग पुर्याउँछ र त्योतर्फ उन्मुख भएको छ। अब एउटै आएर सन्देश दिएका भरले अब निर्णय नहुन्जरी नटुङ्गिउँजरी भइसक्यो भनेर हामीले ठान्नु हुँदैन, तर यसलाई नकारात्मक रूपमा प्रचार गरेर यो केही पनि होइन भन्ने हिसाबबाट अथवा यसलाई बिगार्न खोज्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ, तर सँगसँगै यसले सबै चिज गर्छ भन्ने निष्कर्ष चाहिँ निकाल्नु हुँदैन। हाम्रो राष्ट्रिय अडान यथावत छ, हामी वार्ता गर्न चाहन्छौँ, वार्ताका माध्यमबाट टुङ्ग्याउन चाहन्छौँ, छिटोभन्दा छिटो वार्तामा बसौँ भन्ने हाम्रो भनाइ छ। उहाँहरूले त्यसलाई पछिल्लो कालमा अगाडिको भन्दा अलिकति सकारात्मक रूपमा हेरेको हो कि भन्ने हामीलाई लागेको छ, टुङ्गिसकेको विषय छैन।
हजुर, अब यो विषयसँग जोडिएर क्षेत्रीय शक्ति सन्तुलनका पनि प्रसङ्गहरू चाहिँ अन्तर्राष्ट्रिय कूटनीतिमा आजभोलि चर्चामा छन्। पछिल्लो पटक संयुक्त राज्य अमेरिका र भारत बीचमा एउटा सैन्य सहयोगको विषयमा महत्वपूर्ण सम्झौता भयो। अब हामी दुई ठूला शक्तिशाली देशका बीचमा छौं, चीन र भारतको बीचमा छौं। हाम्रो जस्तो सानो देशलाई अलिकति केही घटनाक्रमले पनि कहिले चीनतर्फ ढल्कियो, कहिले भारततर्फ ढल्कियो भन्ने पनि आरोपहरू हामीले खेपि नै रहनुपर्ने हुन्छ। तर वास्तविकतामा सरकारले यो क्षेत्रीय शक्ति सन्तुलनका दृष्टिमा र अहिले विकसित भएका घटनाक्रममा नेपाल सरकारले कस्तो खालको भूमिका प्रदर्शन गरिरहेछ?
नेपाल सरकारले नेपालको विदेश मामलामा बाह्य भूमिका र हाम्रो आन्तरिक मामलाको बारेमा अत्यन्त सन्तुलित हिसाबले, अत्यन्त हाम्रो राष्ट्रहितलाई केन्द्रभागमा राखेर महत्वपूर्ण विषय हो भन्ने ठानेर त्यसका आधारमा अगाडि बढिरहेको छ। र यो अत्यन्त अहिलेको अवस्था जुन खालको एउटा एक किसिमको परम्परागत रूपमा रहिआएको शक्ति सन्तुलनमा क्षेत्रीय रूपमा परिवर्तन आउन खोजेको हो कि भन्ने जुन सङ्केत देखा परेको छ, त्यसलाई हामीले अत्यन्त गहिरो र नजिकबाट अध्ययन गरिरहेका छौँ। तर हामी के कुरामा स्पष्ट छौँ भने, नेपाल एउटा स्वतन्त्र र सार्वसत्ता सम्पन्न मुलुक हो, त्यसको भूराजनीतिक अवस्थिति जुन छ, यो भूराजनीतिक अवस्थिति अर्थात् हामी जुन लोकेसनमा छौँ, यो लोकेसनले हामीलाई हाम्रो मतलब चाहिँ यसको दीर्घकालीनताका लागि, यसको स्वतन्त्रतालाई जोगाइराख्न, यसको सार्वभौमिकतालाई जोगाएर अगाडि बढिराख्नका लागि केही निश्चित मान्यताहरू स्थापित भइसकेका छन्। त्यो जुनसुकै अवस्थामा पनि हामी ती मान्यताबाट दायाँ बायाँ हुन सक्दैनौँ, अर्थात् हामी कसैसित पनि संलग्न नरहने, राजनीतिक रूपमा वा सैन्य हिसाबले हामी कुनै शक्ति केन्द्रहरूसित संलग्न हुन सक्दैनौँ। त्यस कारणले हामी असंलग्न नीतिको सिद्धान्तलाई, न्युट्रालिटीको सिद्धान्तलाई हामीले पालना गर्नुपर्छ र त्योबाट हामी तायामाया हुन सक्दैनौँ भन्ने हाम्रो मान्यता छ। यो हाम्रो राष्ट्रहितलाई ध्यानमा राखेर हाम्रो स्वतन्त्रतालाई दीर्घकालिक बनाउनका लागि, सार्वभौमतालाई दीर्घकालिक बनाउनका लागि दिएको अडान हो। त्यसमा दायाँ बायाँ कुनै सरकार आउँदा पनि हुन सक्दैन, हुनु हुँदैन। कुरा हामीले पञ्चशीलका सिद्धान्तहरू, संयुक्त राष्ट्रसङ्घका बडाबद्रलाई हाम्रो विदेश नीतिको आधार मानेका छौँ र हामीले संविधानमा समेत उल्लेख गरेका छौँ। तिनै मान्यताहरूबाट अरू मुलुकले के गर्छन् भन्ने कुराका आधारमा होइन, हाम्रो राष्ट्रहित र हामीलाई निर्देशित गर्ने हाम्रो आधारभूत सिद्धान्तबाट हामी निर्देशित हुने हो र त्यही निर्देशित हुँदै हामी सबैसँग मित्रता गर्दै र कोहीसित पनि शत्रुता नगर्ने, तर आफ्नो राष्ट्रहितलाई केन्द्रभागमा राखेर अगाडि बढ्ने हाम्रो नीति छ। त्यही नीति अनुसार हामी अगाडि बढेका छौँ, त्यही नीतिबाट नै हामी अगाडि बढ्छौँ।
यसो भनिरहँदा केही समय अगाडि स्थल सेनाध्यक्ष नरवणेले नै दिनुभएको एउटा अभिव्यक्तिले अलिकति हामीलाई सशंकित पनि बनाएको थियो कि नेपाल कसैको उत्साहमा लागेर यी कदमहरू चालिरहेको छ।
मेरो गल्ती हो, मैले गल्ती बोले भनेर उहाँले त्यसमा क्षमा मागिसक्नु भएको छ। अब त्यसलाई के
पोट्याइरहनु, त्यो विषयलाई त्यति प्राथमिकता दिइरहनु पर्ने आवश्यक,
स्वयं मान्छेले मैले गल्ती बोले भनेर फिर्ता भनिसकेपछि बारेमा हामीले त्यसलाई पोट्याइरहनुको अर्थ रहला
र जरूर यो कुरा त प्रश्न नै भइ नै हाल्यो। अब राजनजी, अन्तर्राष्ट्रिय मामिलाको कुरा गर्दा यो वर्ष कोविडका कारणले होइन, अब युएन कन्भेन्सनमा पनि प्रत्यक्ष सहभागी हुन पाएनन् विभिन्न राष्ट्रहरू, अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रत्यक्ष सहभागी भएनन्, यो परिस्थिति नै अलिकति फरक छ। तैपनि अब नेपालसँग सरोकार राखेको अर्को एउटा महत्वपूर्ण विषय एमसीसीको विषय, सम्माननीय प्रधानमन्त्रीज्यू यो एमसीसीलाई पारित गराउनु पर्छ भन्ने अडानमा निकै अगाडिदेखि नै लागिरहनु भएको हो, यद्यपि यसमा पक्ष विपक्षमा मतहरू सर्वत्र प्रकट नै भइरहेका छन्। अब फेरि पनि यो विषय घुम्दै फिर्दै चर्चामा आउला अथवा यसको सन्दर्भहरू जोडिँदै आउला आगामी दिनहरूमा, हामी के मनस्थितिमा छौं एमसीसीको मामिलामा?
एमसीसीको बारेमा अब अहिले पछिल्लो मतलब चाहिँ जे छ पोजिसन, त्यसमा खासै फरक भएको जस्तो मैले पाएको छैन। त्यो भनेको चाहिँ तपाईँको सरकारले पार्लियामेन्टमा लगाएर जिम्मा लगाएको छ, अब पार्लियामेन्ट सचिवालयले त्यसलाई कसरी मतलब चाहिँ अगाडि लिएर जान्छ, त्यसलाई कसरी मतलब चाहिँ उद्दिन्छ, त्यो त्यसमा भर पर्छ। अहिले सरकारले पार्लियामेन्टबाट विषय गरेको अथवा लिएको अवस्था नभएको र सचिवालयमै रहिरहेको हुनाले, अब यो सचिवालयको अथवा संसदको सम्पत्ति हो, संसदले त्यो आफूसित आएको विषयलाई कसरी ह्यान्डलिङ गर्ने त्यहाँबाट अगाडि बढाउनु पर्यो, संसदले सोच्नु पर्यो।
अब उत्तरी चीनसँगको हाम्रो सम्बन्ध अलिकति अलि फरक अलि पृथक विशिष्ट पनि छ. दैनन्दिन व्यापार व्यवसायका लागि हामी भारतप्रति जति आश्रित छौं एक प्रकारले, त्यति धेरै चीनसँग नभए पनि गाह्रो असिलो पर्दाखेरि नेपालले ढोका ढक्ट्याउने चाहिँ उत्तरी छिमेकीलाई नै हो र विगतमा पनि यो देखिएको छ. अब हामीले जे मान्यता राखेका छौं अरूको बुझाइ पनि के कस्तो छ त्यो पनि माने राख्छ भने चिनिया पक्षको अहिलेको नेपालले जुन एउटा परराष्ट्र नीति जुन सन्तुलन कायम गर्न खोजिरहेको छ के ऊ सन्तुष्ट छ अथवा केही असन्तुष्टिहरू प्रकट भएका छन् उत्तरी छिमेकीबाट?
नेपाल र चीनका बीचमा त्यस्तो कुनै पनि समस्या छैन सम्बन्धमा. तपाईँहरूले के हामीले के बुझ्यौँ भने हाम्रो सम्बन्ध अत्यन्त राम्रो छ, उच्च स्तरको सम्बन्ध छ, यो सम्बन्धले अझ फराकिलो हुँदै गएको छ. हिजो यो चाहिँ निश्चित विषयहरूसित मात्रै जोडिएको थियो भने अहिले चाहिँ हाम्रो व्यापार व्यवसाय, हाम्रो चाहिँ विभिन्न सीमा क्षेत्रमा बनिरहेका पूर्वाधारका योजनाहरूका आधारमा थप मतलब चाहिँ प्रगाड बन्दै गइरहेको छ. हामीले यातायात पार्वन सन्धि गरेर प्रोटोकल गरेर अब चिनबाट मतलब चाहिँ तेस्रो विश्वसित पनि हामी तेस्रो मुलुकसित पनि हामी व्यापार व्यवसाय गर्न सक्ने अवस्थामा पुगेका छौँ. अहिलेको मतलब चाहिँ सीमा क्षेत्रमा देखिएका थोरै समस्याहरू भनेको विशेष गरी कोरोनाको कारणले, किनभने उनीहरूले आफ्नो देशमा कोरोना नियन्त्रण गरेका छन्. हामी कहाँ यहाँ बढ्दो सङ्ख्याका कारणले हामीसित मात्र होइन उसले उनीहरूले संसारका सबै मुलुकहरूसित कोरोना बढिरहेका मुलुकहरूसित उनीहरूको सम्बन्धको ऊ एउटै रहेको छ. त्यस कारणले यसलाई अन्यथा रूपमा व्याख्या गर्ने कुरा गर्नु हुँदैन हामीले. दोस्रो कुरा, हाम्रो सम्बन्ध हामीले निर्धारण गर्ने हो, के गर्दा हाम्रो राष्ट्र हित हुन्छ भन्ने कुरा हामीले निर्धारण गर्ने हो. हामीलाई न भारतले न चीनले यसो गर भनेर मतलब चाहिँ अनि उनीहरूले के भन्छन् भनेर हामीले हेर्ने विषय होइन. हो, हामीले हाम्रो सम्बन्ध र हाम्रो नीति तय गरिरहँदा उनीहरूका आधारभूत विषयहरूमाथि हामी आघात पर्ने किसिमको हाम्रो भूभागबाट उनीहरूलाई उनीहरूका विरुद्धमा कुनै गतिविधि हुने कुराको नियन्त्रण गर्ने, त्यसलाई हुन नदिने कुराको सुनिश्चित त हामीले गराउनुपर्छ. तर यी सबै विषयमा हामीले लिएका नीतिहरूमा उनीहरूमा कहिलेकाहीँ उनीहरूले बुझ्न गाह्रो माने भने हामीले बुझाउनुपर्छ. त्यो हाम्रो दायित्व हो. तपाईँलाई थाहा छ, संविधान बनाउने बेलामा भारतले हामीलाई मतलब चाहिँ असहमति जनायो, तर हामीले हाम्रो निर्णय गऱ्यौँ र हामीले भन्यौँ यो संविधान नेपाली जनताले बनाएको हो. आज भारतले संविधानका बारेमा प्रश्न उठाउने ठाउँै भएन. त्यति बेला उनीहरूमा रहेको भ्रम बिस्तारै तोडिँदै गयो, त्यसपछि त्यो चाहिँ मतलब एक हिसाबले स्वीकार्यो. त्यही कुरा कुनै कुरामा चिनको केही रह्यो भन्ने लाग्यो भने पनि भोलि हामीले त्यसलाई त्यस वार्ताद्वारा मतलब चाहिँ हाम्रा कुराहरू सही नीतिहरू छन् भने तिनीहरू लागू गरेर उनीहरूलाई सम्झाउँदै जाने हो. तर अहिले त्यो पनि छैन. अहिले तपाईँले जुन भनिरहनु भएको छ त्यो अवस्था पनि मैले देखिरहेको छैन, सरकारले देखिरहेको छैन. सम्बन्ध असाध्यै राम्रो छ, सुमधुर छ.
हजुर, अब युरोपियली मुलुकहरू, अमेरिका जस्ता देशहरू जसले चाहिँ लामो समयदेखि नेपालको विकास साझेदारका रूपमा सहयोग पनि गरिरहेछन्, अब अहिले कोविडको कारण अन्तर्राष्ट्रिय सहयोग परिचालन चाहिँ त्यति नभइरहेको अवस्था छ, यसले हाम्रो अर्थतन्त्रलाई पार्न सक्ने प्रभाव अथवा हाम्रो आत्मनिर्भरतातर्फको यात्रामा यसले पार्ने प्रभाव, यसलाई पनि अलिकति विश्लेषण गरी पाउन?
अब यस्तो छ, अहिलेको स्थितिमा हामी अत्यन्त राम्रो आर्थिक बाटोतर्फ, सुदृढ आर्थिक अवस्थातर्फ अगाडि बढिरहेका थियौँ. हामी सन् 2022 अल्प विकसितबाट विकासशील मुलुकमा उक्लिरहेका थियौँ. हामीले आर्थिक रूपमा जुन हरेक मतलब चाहिँ सूचकहरूमा तपाईँले चाहे हाम्रो जिडिपीमा भन्नुहोस्, हामीले चाहिँ लामो समयपछि 7.1 प्राप्त गरेका थियौँ, अब हामी 8.5 बनाएर जाने योजनामा थियौँ. त्यसपछि तपाईँ राष्ट्रिय रूपमा 12-14 जुन सामाजिक क्षेत्रका आर्थिक क्षेत्रका अर्थतन्त्रका सूचकहरू थिए विश्वव्यापी रूपमा मापन गरिने, ती सबै मापन गरिने सूचकमा हाम्रो अत्यन्त सकारात्मक मतलब चाहिँ विकास भइरहेको थियो. सकारात्मक हिसाबले हामीले परिणामहरू प्राप्त गरिरहेका थियौँ. तर दुर्भाग्य नै भन्नुपर्छ, यही बिचमा अब संसारभरि फैलिरहेको यो कोरोना भाइरसका कारणले, यो महामारीका कारणले हामीलाई पनि त्यसको असर गरेको छ. अब त्यसको असरको कुन कस्तो अवस्थामा पर्छ भन्ने कुराको पुरै आकलन अहिले गर्न सकिँदैन. तर पनि एउटा कुरा हामीले के भन्न सक्छौँ भने यो बिचमा खास गरी हाम्रो रेमिटेन्सको क्षेत्रमा, द्विपक्षीय व्यापारको क्षेत्रमा र कतिपय दैनन्दिन जीवन सञ्चालनकै क्षेत्रमा असर पर्छ भन्ने खालको कुराहरू भइरहेको थियो. त्यो अवस्था भने चाहिँ हामीले पार गऱ्यौँ. अब रेमिटेन्सको हाम्रो फ्लो यो बिचमा गत वर्षको भन्दा कतिपय एक महिनामा त बढेरै आएको छ, नत्र भने त्यसमा चाहिँ खासै हामी एकदम डराउनु पर्ने अवस्थामा छैनौँ. यद्यपि यो थाहै होइन, यो समयका लागि होइन, यो अहिलेको अस्थायी प्रकृति हो, हामीले हाम्रो अर्थतन्त्र आन्तरिक रूपमा सबल बनाउँदै लिएर जाने कुरा नै प्राथमिकतामा हुनुपर्छ। तर महामारीको बीचमा पनि हामी जति असर गर्छ भन्ने ठानेका थियौँ त्यस्तो असर गरेको पाएनौँ। दोस्रो विषय तपाईँले मतलब चाहिँ जुन अर्थतन्त्रका बाह्य सहयोगको कुरा गर्नुभयो, यो बीचमा हामीलाई राम्रो उदारतापूर्वक हामीले लिइरहेका नीतिहरू र हामीले जुन बाटो अँगालेर अगाडि बढेको छ वर्तमान सरकार, त्यो कुराले सकारात्मक प्रभाव पारेको हामीले पाएका छौँ। चाहे विश्व बैङ्कले हामीलाई गर्ने सहयोगमा होस्, चाहे आइएमएफ अन्तर्राष्ट्रिय मुद्रा कोषले गर्ने सहयोगमा होस्, चाहे एसियाली विकास बैङ्कले गर्ने सहयोगमा होस्, चाहे तपाईँको चाहिँ द्विपक्षीय रूपमा चीन, भारत, अमेरिका, जापान, युरोप जस्ता मुलुकले हामीलाई गर्ने सहयोगमा होस्, कहीँ कतै पनि मतलब चाहिँ हामीले त्यस्तो अप्ठ्यारो भोग्नु परिरहेको अवस्था छैन। यो सुखद पक्ष हो, आफ्नो अप्ठ्यारोका बावजुद उहाँहरूले हामीलाई दिने सहयोगमा निरन्तरता दिइरहनु भएको छ। यसलाई हामीले हाम्रो विकास निर्माणका लागि, हाम्रो जनताको हितका लागि, जनताको जीवनमा परिवर्तन ल्याउनका लागि अधिकतम उपयोग गर्दै अगाडि जानुपर्छ र हामीले त्यो उपयोग गर्ने अर्थतन्त्रमा लिइरहेका नीतिहरू ठिक छन् भन्ने कुराको सङ्केत पनि हो उहाँहरूले हामीलाई दिने सहयोगलाई निरन्तरता मात्र होइन बढोत्तरी। तपाईँलाई विश्व बैङ्कले दिएको सहयोगमा भन्नुहुन्छ भने थुप्रै मुलुकलाई नगरेको कामहरू उनीहरूले अहिले हामीले लिइरहेका नीतिका आधारमा सहयोग उनीहरूले बढाइरहेका छन्। यो एउटा राम्रो पक्ष हो, यसलाई हामीले निरन्तरता दिएर जानुपर्छ। तर सँगै हामीले पहिलो र प्रमुख कुरा त यो महामारीलाई नियन्त्रण गर्नुपर्छ। हाम्रो अहिले जुन क्षति भइरहेको छ धनजनको, त्यो क्षतिलाई नियन्त्रण गर्ने कुरा र यसलाई नियन्त्रण गरेर यसबाट उम्किएर अर्थतन्त्र सही ट्र्याकमा लिएर आउने कुरा नै हाम्रो प्रधान पक्ष हो। त्यो पक्षमै सरकारको ध्यान केन्द्रित छ र त्यसका आधारमै हामी अगाडि बढ्नेछौँ।
धेरै धन्यवाद छ राजनजी, समय दिनुभयो र आफ्ना दृष्टिकोणहरू राखिदिनुभयो, यहाँलाई हार्दिक धन्यवाद।
हस् धन्यवाद तपाईँलाई।
आदरणीय श्रोताहरू, अन्तर्सम्वादको आजको निर्धारित समय सकियो। हामी कुराकानी गर्दैथ्यौं प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराईसँग। समसामयिक अन्तर्राष्ट्रिय सरोकारका विषयहरूलाई समेटेर यो सम्वाद अगाडि बढ़ाइरहेका थियौं। प्राविधिक साथी राजु थापालाई धन्यवाद। म हरिशरण लामिसानी पनि विदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।